नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी दिनेश निरौलासँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेगको आजको श्रृङ्खलामा पनि हामी प्रदीप नेपालको उपन्यास बर्बरीको वाचन लिएर आएका छौं। गएको साता हामीले बर्बरीको दोस्रो श्रृङ्खलाको वाचन सुन्यौं। बर्बरिकमाथि भूमिका लेख्दै प्रदीप नेपाल लेख्नुहुन्छ, जुन दिन मैले बर्बरिकमा हात हारेँ त्यति बेला मात्रै मलाई मदन भण्डारीलाई उपन्यासमा उतार्न कति गाह्रो रहेछ भन्ने थाहा भयो। मदन भण्डारीको निकटतम साथी मध्येको म एकजना हुँ। भेट भएको दिनदेखि मदनको हत्याको दुई दिन अघिसम्म झण्डै झण्डै सँगसँगै जसो जीवन बिताएको, कतिपय अप्ठ्याराहरूमा सँगसँगै जोडिएको जीवन थियो हाम्रो। नेपाली कम्युनिस्ट आन्दोलनलाई जीवनका लागि सिद्धान्त हुनुपर्छ, सिद्धान्तका लागि जीवन हुन सक्दैन भन्ने जस्तो अत्यन्तै मौलिक नयाँ अनि नयाँ विचार दिएर नेपाली तथा अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनमा महत्त्वपूर्ण योगदान दिने नेता भएपछि पार्टीभित्र मदन भण्डारीका सबैभन्दा बलिया चार पाँचजना अनुयायी मध्येको एउटा म पनि थिएँ। तर मैले मदन भण्डारीलाई कहाँबाट थाल्ने र कुन उचाइमा लगेर ठेगान लगाउने भन्ने विषयमा कुनै निष्कर्ष निकाल्न सकिनँ। यसका पछिल्तिर दुईवटा समस्याले काम गरेका थिए। एउटा थियो मदन भण्डारीको पहाड जस्तो व्यक्तित्व, पहाडलाई छिचोल्न चाहिने साहित्यिक चेतना सायद मसँग थिएन कि, र अर्को थियो मैले पहिले लेखिसकेको यात्रा शीर्षकको उपन्यास। यात्रा र यात्रा निरन्तरमा मैले मदन भण्डारीको 46 साल अगाडिको राजनीतिक चरित्र चित्रण गरिसकेको थिएँ। म जे गर्न सक्थेँ 2046 सालदेखि 50 सालको चार वर्ष अवधिको जीवनलाई मात्र आधार बनाएर गर्न सक्थेँ। यो चार वर्षलाई एउटा वृहत आकारको उपन्यास बनाउँदा या त सन्दर्भहरू दोहोरिन्थे अथवा स्वर कल्पनामा जाँदा यात्रा र यात्रा निरन्तरमा उठाइएका विषयहरू दोहोरिन्थे। त्यसो गर्नु पाठकप्रति अन्याय हुनेछ भन्ने मलाई लाग्यो। यो भूमिकाको अरू अंश हामी आउँदा कार्यक्रममा सुनाउनेछौँ। अहिले प्रदीप नेपालको उपन्यास बर्बरीको तेस्रो श्रृङ्खला वाचन सुनौ। लेखक केही बोलेन, उसको मन उद्वेलित भएको थियो। तैँले भीष्मजीलाई भेटिछस्, मलाई सजिलो भयो कुरा गर्न। बिचैमा काकीले कुरो थप्दै भनिन्, जहिले पनि भाउजू भन्दै घरमा आउने, केही काम भए सघाउने, कोही नभए पढेर बस्ने, यसो बेला बेलामा चिया लगिदियो, मुसुक हाँसेर छेउमा राखिदिनुहोस् भाउजू भनेर आफ्नो पढाइ लेखाइमा लाग्ने उहाँको बानी छ। खानपानमा पनि मिठो मसिनो नखोज्ने, घरमा जे पाकेछ परिवारकै सदस्य जस्तो भएर खाइदिने स्वभावको हुनुहुन्छ। उहाँ यता आउँदा कतै नगई हाम्रै घरमा बसिदिए हुन्थ्यो भन्ने लाग्ने सधैँभरि, त पनि त्यस्तै भइदिए हुन्थ्यो भन्ने लाग्थ्यो घरिघरि। तर त परिच पत्रकार, उहाँ पढ्नुभयो नेता। काकी, पत्रकार र नेता उस्तै हुँदैनन् र? लेखकले हाँस्दै सोध्यो। तिनीहरू उस्तै हुनै सक्दैनन्, काकीको निर्णय सुनेर लेखक छक्क पर्यो। किन किन? किनभने भीष्मजी जस्ता नेताहरूलाई आफ्नो आश्रमका साथीहरूका बारेमा बढी चासो हुन्छ, कसरी यो घरलाई सघाउन सकिन्छ भन्ने चिन्ता हुन्छ। उहाँहरू घरभित्र पस्नासाथ देश र दुनियाँमा यसो भइरहेको छ उसो भइरहेको छ भनेर आफूलाई हामीसित घुलमिल गराउनुहुन्छ। हामी गृहिणीहरू समेत राजनीतिक रूपमा चेतनशील हुनुपर्छ भन्ने उहाँहरूको सोच हुन्छ। लेखपढ गर्न नजान्ने महिलालाई लेखपढ सिकाउनुपर्छ भनेर मानिसलाई साक्षर र शिक्षित बनाउने कोसिस गर्नुहुन्छ। जसरी हुन्छ हामी पाहुना होइन परिवारकै सदस्य हुन सक्नुपर्छ भन्ने उहाँहरूको सोच हुन्छ। गम्भीर वारेन्ट काटिएका नेताहरू पनि सजिलो मान्छे जस्तो भएर घरभित्र छिर्नुहुन्छ र उहिलेदेखि आउजाउ गरिरहेको नाता कथाको मान्छे भनिदिनुहुन्छ। कोही नयाँ मान्छेले देखिहालेमा प्रौढ शिक्षा सिकाउने अभियानमा लागेको शिक्षक भनिदिनुहुन्छ। आफूलाई पनि जोगाउन जान्ने अनि हामी जस्ता आश्रयदातालाई केही हुन नदिने गुण हुन्छ नेताहरूमा। लेखकले सोध्यो, हामी चाहिँ त्यस्तो छैनौ? त्यस्तो होइन, ठिक्क त्यस्ताको उल्टो हुन्छौ तिमीहरू। तिमीहरूलाई अर्काको दुःख कष्टको के चासो? काकीले पनि नेतृत्वको शिक्षा पाए जस्तो छ। यति बोल्न जाने बित्तिकै नेता हुन पाइन्छ? यस्तै हच्छा कुरा गर्छौ तिमीहरू। अब छोड यो चकचक, काकीले कुराकानीमा भाँजो हाल्दै भने। छोराले सूर्यदयको झल्को देख्यो, अब हामीलाई शान्ति हुने भयो। हेर न, बुढातिर फर्किँदै काकाले भने, छोराको नवजीवन आरम्भ भयो। यो खाली पत्रकार वा लेखक मात्र भएन, अब यो भएको छ भीष्मको कथा लेख्ने कथाकार। यो नै यसको सुन्दर जीवनको थालनीको प्रमाण हो। लाग्दैन लाग्नु, लागेपछि कहिले नभाग्नु, काकीले छोराको अनुहारतिर निहालेर हेर्दै भनिन्। यो मैले भीष्मजीको जीवनबाट सिकेको ज्ञान हो। तेरो काकाले भन्नुभएको थियो भीष्मजीमाथि कडा वारेन्ट जारी भएको छ, पार्टीभित्रै काम गरिरहेको कुनै एउटा फटाले गद्दारी गरेर उहाँका बारेमा जाने जति सबै कुरा प्रशासनलाई बुझाएको छ, त्यसैले उहाँको बसोबासका बारेमा विशेष ख्याल पुर्याउनुपर्छ। तेरो काकाबाट यति कुरा थाहा पाएपछि मैले एक दिन सर तपाईँको वरिपरि सङ्कटै होइरहेको रहेछ यसो इन्डियातिर लुकेर बस्न मिल्दैन भनेर सोधेकी थिएँ उहाँले के भन्नुभयो थाहा छ त त कल्पना पनि गर्न सक्दैनस् मलाई सम्झाउँदै उहाँले भन्नुभयो भाउजू भारततिर लुकेर नेपाली जनताको दुःख हटाउन सकिन्न तपाईँहरू जस्ता साथीहरू भाउजू आमा दिदीबहिनी र दाजुभाइको छारीमा लुकेर मात्रै नेपाली जनताको दुःख हटाउन सकिन्छ त्यसैले भाउजू मेरो बारेमा कुनै चिन्ता नलिनुहोला तपाईँहरू छन्चेल मलाई ठाँगेले पनि छुँदैन हामी मर्न र मार्न आएका होइनौँ हामी त नेपाल समृद्ध हुनुपर्छ सबै नेपालीले लेख्ने पढ्ने अनि सभा सङ्गठन गर्ने अधिकार पाउनुपर्छ भनेर यो लडाइँमा लागेका हौँ गरिबीका विरुद्ध सङ्घर्ष गर्ने र थिचिएका मिचिएकाहरूको अधिकारको पक्षमा लाग्ने काममा हामी लागेका हौँ सबै मान्छे यस्तो काममा लागिरहन्छन् भन्न सक् भन्ने पनि हुँदैन त्यस्तो होस् भनेर कसैप्रति आग्रह पनि राख्नु हुँदैन यो इमान्दार मानिसहरूको काम हो त्यसैले बेइमानहरू हाम्रो काममा टिकिरहन सक्दैनन् अहिले हाम्रो पार्टीको पोल खोल्ने त्यस्तै एउटा बेइमान किरो हो हामी सबैलाई मर्याक मुर्ख पारेर टन्न पैसा खाउँला भनेर अनभरिएको थियो तीन महिना पनि बितेको छैन त्यो घर न काठको भयो मलाई पक्राउँछु भनेर किरिया खाएको फटा अहिले कञ्चटमा हात राखेर त्यो भीष्मे मोरो कुन दुलातिर पस्यो होला भनेर चिन्तामा डुबेको छ म चाहिँ तपाईँहरूकै वरिपरि छुनु हुनु नाचिरहेको छु मन्त्रमुग्ध भएर लेखक काकीको गीत सुनिरहेको थियो उसको मुग्धतालाई वास्तै नगरी काकीले अर्थीको भावमा छोरालाई भनिन् हेर छोरा टिकिरहन सक्छस् भने यो बाटोमा खुट्टा टेका सक्दैनस् भने बाहिरै बस त आफ्नो काका जस्तो छैनस् काका धीर गम्भीर हुनुहुन्छ एउटा निर्णय लिनु अघि दस पटक सोच्नुहुन्छ चिनेको नेतासँग मात्र परामर्श गर्ने होइन मसँग पनि सल्लाह गर्नुहुन्छ तर तँलाई त्यसरी बाँधेर राख्न सकिन्न जता लाग्यो त्यतै भिड्ने तेरो बानी छ आफ्नो स्वभावका कारण कुनै दिन त जेल पर्न सक्छस् त्यसैले हतार नगर वर्ष दिनपछि निर्णय लिँदा पनि हुन्छ तर लागिसकेपछि कुनै पनि दिन भीष्मजीको मुखबाट भाउजू लेखकले धोका दियो भनेको सुन्नु नपरोस् त्यस्तो अवस्थामा म त जिउँदै मर्छु नि नानी म जेल परेँ भने तपाईँलाई पिर लाग्दैन हाँस्दै सोध्यो लेखकले पीर त किन लाग्दैन लाग्छ नि त्यति बेलाको पिरोले गर्दा रोई कराई पनि गरौँला तर त्यस्तो पीडाका बीचमा पनि भीष्मजी जस्ता नेताहरूको मुख हेरेर मनलाई बुझाउन सक्छु म तर तेरो छोराले हामीलाई धोका दियो भनेर कसैले भन्यो भने म त मरिहाल्छु पीर गर्ने समय पनि मसँग हुँदैन तैँले यति सम्झिँदै पुग्छ झस्कियो लेखक उसले बिस्तारै भन्यो बाबुआमा र दिदी बिनाजु हिँडेको यो बाटोमा तपाईँको छोरो टिक्दैन भन्ने लाग्छ काकी काकीको अनुहार उज्यालो भयो काकालाई लाग्यो एक्कासी आज घर उज्यालो भयो पदम भीष्मसँग तिम्रो सम्बन्ध कति पुरानो हो लेखकले सोधेको प्रश्नको ठ्याक्क मिल्ने उत्तर पदमसँग थिएन भीष्मसँगको सम्बन्ध साँच्चै कति पुरानो हो गाउँघरमा छँदा उसले भीष्मलाई चिनेको थिएन मोरङमा आएपछि भने पदमले एकपछि अर्को पत्र उक्किए जसरी भीष्मलाई चिन्दै गएको थियो सुरुमा परिचय भएको थियो मित काकाका रूपमा पदमका कान्छा काकाले भीष्मसँग मित लागेका रहेछन् जेठोको छोरो पदम र कान्छा काकाको उमेरको बीचमा पनि साह्रै ठुलो खाडल थिएन बढीमा यस्तै तीन वर्ष जति होला परिवार भिन्न भए पनि एउटै टोलमा बसेको र ताप्लेजुङबाट बसाइँ सरेर आएको हुनाले पारिवारिक घनिष्ठता पनि राम्रो थियो भीष्मलाई उसले मैदानमा झरेकै वर्षदेखि चिन्न थालेको थियो त्यति बेला भीष्म देहरादूनको पढाइ सकिएर केही दिनको छुट्टी मनाउन घर आएको थियो मिज्जु यो मेरो भतिजो हो साथी पनि हो काकाले मिज्जुसँग चिन्जान गराएका थिए सानो गाँठीको थियो पदम भीष्मले त्यही सानो गाँठीको युवासँग हात मिलाउँदै सोध्यो तपाईँको नाम काकाको मितले आफूलाई तपाईँ भनेर सम्बोधन गर्दा एकछिन अल्मलिएको थियो तर बाठो केटोले आफूलाई सम्हाल्दै भन्यो पदम कोइराला के गर्दै हुनुहुन्छ एसएलसीतिर बसेको छु भविष्यमा के गर्ने विचार छ अहिले केही सोचेको छैन पदमले हक्की पारामै जवाफ दिएको थियो अहिले केही सोच्नु भएको छैन भने म एउटा सुझाव दिउँ दिनुहोस् न यो कर्काप होइन खालि सुझाव हो काकाको मितले भनेको भनेर गरुङ्गु नमान्नु होला पहिलोपटक भेटेको फुर्तिलो मान्छेलाई देखेपछि खसखस लागिहाल्यो यसमा मुसुक्क मुस्कुर आयो तपाईँ कानुन पढ्नुहोस् भविष्यको नेपाललाई जनताको पक्षमा मुद्दा लड्ने धेरै कानुनविदहरू चाहिन्छ आफ्नो पहिलो भेटको सम्झना गर्दै पदमले हाँसेर सोध्यो किन चाहियो तिमीलाई भीष्मको चिनारी गाली गर्दा पनि फ्यास्स गाला च्यातेर हाँसेर शब्द उच्चारण गर्ने बानी थियो पदमको अहिलेको राजनीतिमा भीष्मको बारेमा समग्र जानकारी राख्न नचाहने को होला? लेखकले प्रति प्रश्न गर्यो। खबर बनाउने सामग्री चाहिएको हो, पदमले आफ्नो खुनखत्रो जारी राख्यो। अखबारी जानकारीका लागि मैले भीष्मको चिनारी खोजेको होइन, उनलाई समग्रतामा चिन्न मैले भीष्मका बारेमा सोधखोज गरेको हुँ। हुनसक्छ भविष्यमा म भीष्मका बारेमा एउटा कथा लेखौँ, अथवा उनले बोकेको विचारको पछुवा नै बन्ने सोच बनाऊ। लेखकले आफ्नो स्वरलाई झनै सानो बनाउँदै भयो। किनकिन यस्ता मान्छे नेपालमा फेरि फेरि जन्मिँदैनन् भन्ने लागिरहन्छ मलाई। उति बेला रानी पोखरीको दक्षिणतिर कुनै पार्क थिएन, त्यहाँ थियो सानो सस्तो बजार, एउटा बैङ्क र केही मिठाई पसलहरू। तिनै मिठाई पसल मध्येको एउटा भ्याली स्विट्स नाम गरेको एउटा पसलमा गफिनी लेखक र पदमको चिनारी विराटनगरदेखि नै बाक्लिएको थियो। दुवैजनाको पैतृक थलो तमोर पश्चिमको तापले झुङ्गाउँ, दुवैजनाको परिवार झरेको मोरङ, दुवैजनाले क्याम्पस थालेको मोरङमा सबै संयोगले तिनीहरूलाई असल साथी बनाइदिएको थियो। लेखक पत्रकार हुँदा पदम वकिल भइसकेको थियो, तर पदम र भीष्मको चिन्जान आफूसँगको भन्दा बाक्लो छ भन्ने लेखकलाई थाहा थिएन, किनभने आन्दोलन अघि भीष्मका बारेमा लेखक र पदमका बीचमा कुनै कुरा हुन पाएको थिएन। चिया खाने यो होटेलमा बसेर भीष्म चर्चा गर्न सम्भव हुँदैन, पदमले भन्यो, तर तिम्रो अभियानको डिलडिलै हिँड्न पाउँला मलाई पनि मन लागेको छ, त्यसैले कतै बसौँ एक आध घन्टा ढुक्कले, म तिमीलाई मैले चिनेको भीष्म र भीष्मले मेरो जीवनमा पारेका प्रभावका बारेमा सबै जानकारी गराउँछु। लागौँ रत्नपार्कतिर, लेखकले आतुरी देखायो। बाटो काटेर दुवै युवाहरू रत्नपार्कभित्र छिरे। यो पार्कको पुरानो नाम थियो। विजयी आन्दोलनकारीहरूले तलतिरको खुला मञ्चलाई शहीद मञ्च र रत्नपार्कलाई शहीद पार्क बनाउने घोषणा गरिसकेका थिए। घोषणा गरेको महिना दिन बितिसकेको थियो, तर पुरानो पार्क र नयाँ नामाकरण गरिएको पार्कमा खासै कुनै भिन्नता देखिएको थिएन। पार्कलाई घेरेर राख्ने रुखहरूमा नयाँ पालुवा त लाग्न थालेको थियो, तर त्यो डम्म हरियाली बोकेको वृक्ष हुन सकेको थिएन। एउटा छातामुनि गएर बसे ती दुई युवाहरू। ताप्लेजुङमा एउटा गाउँ छ ढुङ्गे साँगु भन्ने, पदम एकछिन रोकियो। त्यो गाउँ प्रकृतिको सुन्दर फुलबारी हो, जाई जुही बेली चमेली सयपत्री लाउरे र गुलाब जस्ता रङ्गीन फुलहरू फुल्ने प्रकृतिको माया पाएको गाउँ हो। बिहानको उदाउँदो सूर्यसँग सुन्दर कञ्चनजङ्घालाई नमस्कार गर्ने ठाउँ हो त्यो गाउँ। न लेख न बेसी, न गर्मी न जाडो, शीतल वायु चल्ने पाखोमा बसेको छ ढुङ्गे साँगु। कुनै खालको प्रदूषण नभएको स्वच्छ वायु बग्ने ठाउँ हो ढुङ्गे साँगु। त्यति बेलाको पदम वकिल होइन, साहित्यकार भइरहेको थियो। म गर्छु आग्राको कुरा, तिमी गर्छौ घाग्राको कुरा, लेखकले अधैर्य हुँदै भन्यो। मैले तिम्रो गाउँको कथा सोध्याउँ र, मैले त भीष्मको ठाउँ गाउँ ठाउँका बारेमा पो सोधेको त। भीष्म र म एउटै गाउँबाट आएका हुँ, पदमले बोल्न भ्याउँदा नभ्याउँदै लेखकले दङ्ग परेर सोध्यो। त्यसो भए भीष्मजी पनि ताप्लेजुङकै हुन्? हो, हामी दुवै ढुङ्गे साँगोकै हौ। मेरो सानो काकासँग भीष्मजीको मित्री साइनो पनि छ, तर भीष्मको पुस्तैनी थलो चाहिँ ढुङ्गे साँगो होइन, तेह्रथुमतिर पर्छ, कतै पोठाक भन्ने गाउँ छ। भीष्मको बुबा पोठाको थरी हुनुहुन्थ्यो। थरी भएको हुनाले बाको डाँको त ठुलै हुन्थ्यो, तर आर्थिक हैसियत भनेको टाट पल्टेको जमिनदारको जस्तै थियो। कतिसम्म भयो भने पोठाको कमाइले थेग्नै नसकेपछि उहाँहरू भारततिर लाग्नुभयो। भीष्मको बा चाहिँ फर्केर ढुङ्गे साँगो आउनुभयो र भीष्मजी ताप्लेजुङको ढुङ्गे साँगोमा जन्मिनु पाउनुभयो। उहाँसँग गएका अरू केही भाइका परिवार अहिले पनि कालिम्पोङतिरै होला। त्यस्तो बाबुको यस्तो मिलनसार छोरो, अमेजिङ, एउटा अङ्ग्रेजी शब्द घुसाइहाल्यो लेखकले। भीष्मजीमा बा होइन आमाको स्वभाव सरेको थियो। आमा असाध्यै परिश्रमी हुनुहुन्थ्यो र अहिले पनि हुनुहुन्छ। मिलनसार र मिष्टभाषी चरित्र उहाँमा आमाबाटै आएको हो, बरु उहाँको दाजुको बाको स्वभाव सरेको पाएको थिएँ मैले। कडा ठुलो डाकोले हकार्ने स्वभावको मान्छे हुनुहुन्थ्यो, तर अहिले उहाँ कहाँ हुनुहुन्छ मलाई थाहा छैन। मैले दाजुको कथा सोधेको होइन, मलाई त भीष्मजीको जानकारी मात्रै चाहिएको हो, लेखक केही आतुरी देखाइरहेको थियो। पछि दाजुको सन्दर्भ आउने हुनाले तिमीलाई मैले थोरै जनाउ दिएको हुँ। उहाँको लेखाइ पढाइ चाहिँ कहाँ भयो नि? उहाँको प्रारम्भिक शिक्षा गाउँमै भएको हो। केही वर्ष उहाँ जिल्ला सदरमुकामको संस्कृत विद्यालयमा पनि पढ्नुभयो। त्यसपछि उहाँ भारततिर लाग्नुभयो। भारतको वृन्दावनमा एक वर्ष बिताएर उहाँ देहरादूनतिर लाग्नुभयो। मैले तिमीले जसरी नै उहाँको राजनीतिको खेतीका बारेमा जानकारी माग्दा उहाँले भन्नुभएको थियो, खासै केही नबुझिकनै मैले साम्यवादी समूह बनाएँ। उहाँले मलाई भन्नुभएको थियो, वृन्दावनमा पढ्दा दाजुहरूको समूहलाई अदृश्य स्रोतबाट पैसा आउँथ्यो। उनीहरू मजाले रमझम गर्थे, कसले त्यो पैसा दिन्छ भनेर सोद्धा हामीलाई हकार पकार गरेर दबाउँथे, तर खोजेपछि के पाइँदैन र। उनीहरूलाई काङ्ग्रेसले पैसा दिँदो रहेछ सङ्गठन बनाउन भनेर भन्ने थाहा पाएपछि मैले दाजुहरूको हेपा समूहको विरुद्धमा साम्यवादी समूह खोल्नुपर्छ भने, यसरी आफूले धेरै कुरो थाहै नपाई साम्यवादलाई मैले जीवनको एउटा सूत्र बनाएँ। देहरादूनमा एक वर्ष मात्र पढेर उहाँ बनारस आउनुभयो। बनारस आएर शास्त्रीमा भर्ना भएपछि भने उहाँको जीवनले नयाँ गोरेटो भेट्यो। उहाँको साहित्यको कलम तिखारियो। उहाँको सचेत र सक्रिय राजनीतिक जीवन पनि त्यहीँबाट आरम्भ भयो। बनारसमा हुने साहित्य गोष्ठीहरूमा उहाँको प्रतिभा मुखरित हुन थाल्यो। बनारसको नेपाली छात्र संघको साहित्यिक प्रतिभा पत्रिका छात्र प्रभाको उहाँ प्रधान सम्पादक पनि भन्नुभयो। त्यसैले चर्चायोग्य उहाँको जीवन बनारसबाटै आरम्भ भयो। र पनि हामी ताप्लेजुङकै रहेछौँ भनेर गर्वबोध त हुने नै भयो। लेखक जिल्लाकै नामबाट खुसी भइसकेको थियो। भीष्म जिल्ला हटी भन्थे रे केटाकेटी देख्ने साथीभाइहरू, लागेको काम गर्नै पर्ने, कसैको खेदो नगर्ने, कसैलाई दुःख नदिने, तर अन्याय भएको देखेपछि रमिता हेरेर नबस्ने स्वभाव थियो अरे भीष्मजीको। यो त उही हुने बिरुवाको चिल्लो पात भनेर पछि थपेको कुरा होला। छिद्रानवेशी लेखकले पदमको कुरो काट्दै प्याच्च भन्यो, तिमीले पनि भीष्मको किशोरकालसम्मको जीवन देखेनौ, मैले पनि देखिनँ। पदमले आफ्नो हँसिलो अनुहारमा उज्यालोको रङ पोद्दै भन्यो, तर मेरो काका त उहाँको मित हो। काकाले आजको भीष्मको अनुहार हेरेर भीष्म गीत गाउनुभएको पनि होइन, मेरो पहिला चिनारीमै काकाले मसँग भन्नुभएको थियो, हामी दर्माले हौ, सानैदेखि मिल्ने साथी पनि हौ, साह्रै मिल्ने भनेरै बाबाआमाले हाम्रो मित लगाइदिनु भएको थियो। श्रुति सम्वेकमा तपाईँले अहिले सुनिरहनु भएको वाचन प्रदीप नेपालको उपन्यास बर्बरीको वाचन हो। यसको बाँकी अंश लिएर केही बेरमा आउनेछौँ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै कालीकोटको रेडियो नयाँ कर्णाली, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलाश, दार्चुलाको नयाँ नेपाल एफएम, बैतडीको रेडियो सन्सेर, अछामको रेडियो रामा रोशन, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, कैलाली एफएम, दैलेखको ध्रुवतारा एफएम, जाजरकोटको रेडियो हाम्रो पाइला, सल्यानको रेडियो राप्ती, बाँकेको रेडियो कोवलपुर, कपिलवस्तुको रेडियो बुद्ध आवाज, गुल्मेको रेडियो रेसुङ्गा, बुटवालको रेडियो रिपब्लिक, दाङको रेडियो मध्यपश्चिम, रेडियो प्रकृति एफएम र नयाँ युग एफएम, रेडियो प्युठान, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएम, गोर्खाको गोरखकाली एफएम, तनहुँको रेडियो भानुभक्त, रेडियो ढोरबाराही, रेडियो बन्दीपुर र स्मार्ट एफएम, पोखराको रेडियो तरंग, पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर, रुकुमको रेडियो सिस्ने, फलेवासको रेडियो पर्वत, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवन, मकवानपुरको हेटौँडा एफएम, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, नुवाकोटको रेडियो त्रिशुली र रेडियो जाल्पाबाट पनि श्रुति सम्वेक सुनिरहनु भएको छ। त्यसै गरी दोलखाजिरीको रेडियो हिमाली, खोटाङको हलेसी एफएम, रामेछापको रेडियो तीनलाल, रौतहटको नुनथर एफएम, सर्लाहीको रेडियो एकता, ढुकढुकी एफएम र मुक्तेश्वर एफएम, सिन्धुलीको रेडियो सहारा, रेडियो बर्दिवास, भोजपुरको रेडियो चोमलुङमा एफएम, रेडियो तेह्रथुम, धरानको विजयपुर एफएम, मोरङको रेडियो सुनाखरी, विराटनगरको रेडियो पूर्वेली आवाज, इटहरीको सप्तकोशी एफएम, झापाको एफएम म्युचिट्युन्स र बिर्ता एफएम, रेडियो ताप्लेजुङ र इलाम एफएमबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेगमा हामी आज प्रदीप नेपालको उपन्यास बर्बरीको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। पदमले आफ्नो हँसिलो अनुहारमा उज्यालो रङ पोद्दै भन्यो, तिमीले पनि भीष्मको किशोरकालसम्मको जीवन देखेर हो, मैले पनि देखिनँ, तर मेरो काका त उहाँको मित हो। काकाले आजको भीष्मको अनुहार हेरेर भीष्म गीत गाउनुभएको पनि होइन, मेरो पहिलो चिनारीमै काकाले मसँग भन्नुभएको थियो, हामीले दर्माले हौँ, सानैदेखि मिल्ने साथी पनि थियौँ, साह्रै मिल्ने भनेरै आमा बुबाले हाम्रो मित लगाइदिनु भएको थियो। भविष्यमा यो मान्छे जहाँ पुग्छ म त्यसको छेउछाउ पनि पुग्न सक्दिनँ, तर तँसँग परिवर्तनको वायुलाई थ्याक्न सक्ने साहस छ, त्यसरी मैले तँलाई मिज्यूसँग भेटाउन हतार गरेको हुँ। अबको तेरो संसार नयाँ हुनेछ, त भीष्मजीको पछि लाग, त्यसैले म भित्र भीष्मजीप्रतिको विश्वास दर्बिलो भएको हो। त्यसो भए भीष्मसँग तिम्रो चिनारी निकै पुरानो हो, भयो होला त्यस्तै 8-10 वर्ष जति। पहिलोपालि भेट्दा उहाँ भूमिगत भइसक्नु भएको थिएन, पार्टीको काम गर्नुहुन्थ्यो, तर उहाँको नाममा वारेन्ट जारी भइसकेको थिएन। तिमी निरन्तरसँगै छौ विष्णुजीसँग, लेखकले विषयमा सोध्यो। लेखकको आतुरीको अर्थ बुझेर पदम फेरि मुस्कुरायो, हिमाल मुस्कुराए जसरी। निरन्तर उहाँसँग कोही हुनै सक्दैन, रहस्यको भाकामा पदमले भन्यो। अहिलेसम्म उहाँसँग निरन्तर हिँडिरहने अर्को कुनै पात्र मैले देख्न भ्याएको छैन। टपिहाल्नुहुन्छ उहाँ सबैलाई, तर कोशी अञ्चलको नेतृत्व लिएको कालमा भने म निरन्तरै जस्तो उहाँको सम्पर्कमा रहेँ भन्दा हुन्छ। उहाँ विराटनगरमा बस्ने सम्पर्क स्थानहरू मलाई प्रायः थाहा हुन्थे। गाउँघरका अधिकांश सम्पर्क स्थलहरूमा उहाँ मलाई भेट्न बोलाउनुहुन्थ्यो। पूर्वको राजनीतिमा उहाँले पाइला चाल्दा आफूले जानेदेखि लगातार म उहाँको बाह्य सम्पर्कको आधार बनेको थिएँ। त्यसो भए तिमी उहाँका राम्रा र नराम्रा बानी बेहोराका बारेमा पनि जानकार होला। फेरि हाँस्यो पदम। पत्रकारिताको यो खुन खोत्रो नगर, म पनि कुनै अन्धविश्वासी होइन, तर भीष्मजी बहुआयामिक नेता हुन् नेपालका। मैले खालि राम्रो मात्र देखेँ भन्नु ठिक होला, तर मैले भीष्मजीमा नराम्रो स्वभाव केही देखिनँ भन्न सक्छु। रिस उठ्दा पनि गाली नगर्ने मान्छे संसारमा विरलै हुन्छन्। जस्तो मान्छेसँग कुरा गर्नु छ त्यस्तै भइदिएर ऊभित्रका समस्या पर्गेल्ने र त्यही पर्गेलाइको क्रममा शिक्षा दीक्षा समेत दिन सक्ने क्षमता भएका नेता नेपालमा अर्को कुनै होला भन्ने पनि मलाई लाग्दैन, किनभने मैले अर्को कुनै त्यस्तो नेता भेटेकै छैन, देखेकै छैन। प्राध्यापकको बेलामा प्राध्यापक नै हुन सक्ने र पण्डितहरूको बेलामा संस्कृतका श्लोकहरू बट्याउँदै शास्त्रार्थमा जोरिन खोज्ने नेता कति होला नेपालमा। गाउँमा जाँदा आफै भाँडा माझ्ने, भात भान्साको काममा आमा र भाउजूहरूलाई सघाउने नेता कतिजना होला नेपालमा। पदम रोकिएको थियो तर लेखकले केही सोधेन। लेखक केही नबोलेको देखेर पदमले नै कुरो अगाडि बढायो। तिमी मान लेखक भीष्म नेपाल त्यस्ता हुन् जो पटक पटक जन्मिँदैनन्। उनको प्रतिभासँग तुलना गर्न सकिनँ मैले, अहिलेसम्म एकजना पनि अर्को नेता देखेको छैन। उनकै पार्टीका सबैजसो केन्द्रीय नेताहरूलाई म चिन्दछु, तर त्यहीँ पनि उनलाई उनको बौद्धिकतामा, सोचाइमा र जनतासँग सान्निध्य कायम गर्ने कुरामा चुनौती दिने एकजना नेता पनि पाउन सकिनँ मैले। पदम बोलिरह्यो। सूर्यले चन्द्रागिरीतिर बास बस्ने सुरसार गर्न थालेपछि दुवै साथीहरू बसेको ठाउँबाट उठे। पत्याउन गाह्रो, तर भीष्मसँग लामो सङ्गत गरेकाहरूले सुनाएका अनुभवलाई काल्पनिक कथा भन्न पनि नसकिने। लेखकले आफ्नो वाक्यलाई अधुरै छोडिदियो। काठमाडौँ त्यसरी जर्याक चुरुक भएर उठ्ला भन्ने लागेकै थिएन लेखकलाई। काठमाडौँमा पनि आन्दोलन हुनसक्छ र परिवर्तनकारी आन्दोलन हुनसक्छ भन्ने चेतना सायद लेखकमा थिँदा पनि थिएन। लेखकको भित्री मनमा काठमाडौँप्रति एउटा तुस थियो, अविश्वासको, विरोधको। काठमाडौँलाई उसले सधैँ शासकको रूपमा चिनेको थियो। काठमाडौँ शासक र आफू शासित भएको पीडा उसले संवेदनशील मनले बोकेर रहन्थ्यो। काठमाडौँका बारेमा लेखकीय चर्चा गर्दा पनि उसको भित्री मनले सधैँ काठमाडौँलाई गाली गरिरहेको हुन्थ्यो। खोट खोज्थ्यो सधैँभरि लेखक काठमाडौँको। एक खालको अव्यक्त विद्रोह बोकेर बाँचिरहेको थियो लेखक काठमाडौँ विरुद्धको। हुन पनि काठमाडौँ जन्मिँदादेखिकै शासक थियो नेपालको इतिहासमा। चन्द्रागिरी, फुलचोकी, शिवपुरीका पाखाहरूबाट मैदानमा ओर्लिएका मूल बासिन्दा उनकी, दक्षिणतिरबाट आएका ग्वालाहरू गोपाल भएपछिका हुन्। काठमाडौँ खाल्डो नेपाली इतिहासको मालिक भएर बसेको सबै नेपालीले ज्ञान पाएकै विषय थियो। कहिले किराँती त कहिले लिच्छवी, अनि कहिले खस मल्ल त कहिले तिरहुते मल्लको इतिहास बोकेको काठमाडौँले केही महिनाको मुसलमानी आक्रमणलाई छाडिदिने हो भने कुनै बाहिरी शासकबाट शासित भइरहनु परेन। त्यसैले त्यसको माटोमा शासित्य भोग्नुपर्ने पीडा पोखिएको थिएन। तीन सहर नेपालमा लामै समयसम्म फरक फरक राजाहरूले शासन गरेको हुनाले युद्ध त भयो काठमाडौँ खाल्डोभित्र, तर त्यो खाल्डोभित्रकै शासकहरूको लडाईँ थियो। त्यसभित्र बाहिरको हस्तक्षेप र त्यो आक्रमणबाट जन्मिएका शासितको चेतना थिएन। त्यसैले काठमाडौँ जहिले पनि शासक भइरहन खोज्थ्यो। मान्छेलाई खाल्टोमै पचाउने असीम क्षमता थियो काठमाडौँमा। बाहिरबाट जो आए ती सबैलाई काठमाडौँले सर्लकै खाइदियो र पचाइदियो। खाल्टोको विशेषता थियो सबैलाई पचाउने। हुँदाहुँदा त्यसले नेपाल विस्तारमा लागेका पछिल्ला महत्वाकांक्षी राजा पृथ्वीनारायण शाह पनि काठमाडौँ बासिने बनाइदिएको थियो। तिनी पनि आफ्नो पैतृक स्थल गोर्खा अनि आफैले राजधानी बनाएर बस्ने हिसाबले नुवाकोटको फराकिलो डाँडामा बनाएको दरबार समेत परित्याग गरेर काठमाडौँवासी भएका थिए। नेपालको इतिहास पढ्दा लेखक छक्क परेको थियो। चेतनशील भएपछि वर्तमानका काठमाडौँका आदिवासी को हुन् भन्ने ऐतिहासिक प्रमाण उसले कतै भेट्टाउन सकेको थिएन। बागमती र विष्णुमतीको किनारमा तपस्या गर्ने नियमुनी बाजे पनि रहिथाने थिएनन्। आवीर र गोपालहरू पनि बाहिरबाटै आएका थिए। लिच्छवीहरू त दक्षिणको मैदानबाट उत्तर लागेका थिए। तिरुती राजाहरू पनि भाग्दै काठमाडौँ खाल्टोमा छिरेर राजा हुन पुगेका थिए। लिच्छवी र तिरुतीहरूले नै मल्ल भएर उपत्यकामा लामो समयसम्म शासन गरेका थिए। नुवाकोटमा राजधानीको संरचना खडा गर्न थालेका पृथ्वीनारायण शाहले समेत काठमाडौँलाई राजधानी बनाएको इतिहास पढेपछि इतिहासको अध्ययनमा रुचि राख्ने लेखक आफै छक्क पर्थ्यो र काठमाडौँसँग झन रिसाउँथ्यो। शासकीय चुम्बक बोकेको काठमाडौँ खाल्टोमा जुन बलशाली छिर्थ्यो ऊ काठमाडौँकै रैथाने भइहाल्थ्यो शासक भएर। आफ्नो मौलिक परिचय गुमाएर मान्छे गाडिन्थ्यो काठमाडौँको खाल्टोमा। यस्तो शासकीय माटो त अन्यत्र सायद कतै पाइँदैन होला। एक्लै मानसिक मन्थन गर्दा लेखक दिगदारीको निष्कर्ष निकाल्थ्यो। त्यही शासक काठमाडौँमा आन्दोलनको राह उर्लियो। पहिलो गोली मकवानपुर अथवा चितवनतिर चले पनि मुलुकलाई परिवर्तनकारी अनुहार दिने आन्दोलन काठमाडौँमै उर्लियो। आन्दोलनको राह तात्न थालिसकेको थिएन। आन्दोलन अझै पनि भद्र अवज्ञाकै अवस्थामा थियो। भद्र अवज्ञा शान्तिपूर्ण भनिएको हुनाले नै होला। आन्दोलनले सिङ्गो सहर र वरिपरिका गाउँको मन जित्न सकिरहेको थिएन। राजनीतिक आन्दोलनका वरिष्ठ नेताहरूको गिरफ्तारी फागुन 7 गते नै भइसकेको थियो। धेरै जेलमा थिए, केही घरैमा नजरबन्दी खेपिरहेका थिए। बिरामी भएर आन्दोलनको बेडमा सुतेकाहरू पनि त्यति बेला सङ्गीनको घेरामा निदाउन बाध्य थिए। सोचेभन्दा चर्को दमन भएको थियो। आन्दोलनका नेताहरूमा निराशा पलाउन थालिसकेको थियो। आन्दोलनको संयुक्त कमिटीमा रहेका युवा प्रतिनिधिहरूले नेपाल बन्द, राजमार्ग बन्द या सहरहरूमा आवधिक अन्धकारको प्रस्ताव राखे। व्यवस्था समाप्त गर्ने भनेर थालिएको आन्दोलनलाई गति दिन यस्तो कुनै काम गर्नै पर्थ्यो जसले एक खालको हलचल मचाउँथ्यो। त्यसैले राजनीतिक दलहरूले काठमाडौँवासीलाई साँझ 7:30 बजेदेखि 8:30 बजेसम्म 1 घन्टा बिजुली बत्ती निभाएर निरङ्कुश तन्त्रको विरोध गर्न आह्वान गरे। गजब भयो त्यो पहिलो रात। सहर अन्धकारको सेपमा हरायो। छतहरूमा साइसाई र सुईसुई बढ्न थाल्यो। अन्धकारको आडमै भए पनि जाग्न नमानिरहेको काठमाडौँ सहरमा चलेको नारा र सिट्ठीको झन्झावातले दमनकारी समेत आतंकित भएको देखियो। काठमाडौँमा निरङ्कुश तन्त्र मुर्दावाद, नाराले सिङ्गो उपत्यका थरथरी जस्तो लाग्यो लेखकलाई। बत्ती निभाउन आह्वान गरिएको समयमा लेखक इन्द्रचोकमा थियो। दमन गर्न पठाइएका प्रहरी भ्यानहरू पनि झ्याप्प बत्ती निभएपछि उसकै अगिलतिरबाट युद्ध शमशेरको सालिकतिर आँखा झिम्लेर हानिएका थिए। लेखकलाई लाग्यो यो त साँच्चैकै उत्पातै भयो। एक घन्टा बित्यो, अह बत्तीहरू बलेनन्। मिनट मिनटको हिसाब भइरहेको थियो त्यति बेला। अरू 10 मिनट गयो, अह बत्तीहरू बलेनन्। लेखक इन्द्रचोकको उत्तरपट्टिको मन्दिरको सिँढीमा अरू आधा दर्जन पत्रकार साथीसँग बसिरहेको थियो। मान्छेले ठ्याम्मै 1.5 घन्टा सिङ्गो काठमाडौँलाई अन्धकारमा धकेलिदिएका थिए। आन्दोलनप्रतिको स्वतस्फूर्त समर्थन हो यो साथी हो, लेखकले आफ्ना साथीहरूसँग भन्यो। भोलिको अखबारको हेडलाइन मुख्य समाचार यही बनाउनुपर्छ। बर्बरिकसँगको सम्पर्क बाक्लिएको थियो लेखकको। आन्दोलनका समाचार बटुलेर पुर्याउने कामका कारण पनि सम्पर्क बाक्लिएको थियो। बर्बरिकलाई लेखक चाहिन्थ्यो र लेखकलाई पनि बर्बरिक चाहिन्थ्यो। आन्दोलन घोषणा भएको पहिलो हप्तादेखि नै उनीहरू नजिकका मित्र भएका थिए। लगन टोलको दक्षिणमा एउटा गल्ली थियो। बर्बरिक त्यहाँ बस्थ्यो 3-4 जना सहयोगीसँग। अरू को आउन पाउँथ्यो त्यो घरमा भन्ने त लेखकलाई थाहा भएन, तर उसका लागि घरको दैलो सधैँ स्वागतदार बनेर उभिरहन्थ्यो। बर्बरिकको अधिक विश्वासको यो एउटा अभिव्यक्ति पनि थियो। तपाईँ कुनै पार्टीमा हुनुहुन्न, तर तपाईँ चेतनाको सम्वाहक हो। आन्दोलनको आरम्भमा भेट्न बोलाएर बर्बरिकले भनेको थियो, तपाईँ विराटनगरको मेरो विश्वस्त मित्रको भतिज हुनुहुँदो रहेछ। पहिलोपटक भेट्दा नै मैले यो कुरा थाहा पाइसकेको थिएँ। अहिले तपाईँले पनि तपाईँका काका काकी बाहेर मेरा विराटनगर बस्दाका आश्रयदाता हुनुहुन्थ्यो भन्ने थाहा पाइसक्नु भएको छ। तपाईँ पार्टीमा हुनु र नहुनुसँग तपाईँको भूमिका खोजिनु हुँदैन। तपाईँले कुन कुन कुरा बुझ्नु जरुरी छ भने यो आन्दोलन तलमाथि तलमाथि हुनसक्छ, तर यो परिवर्तनको आँधी बोकेर आएको आन्दोलन हो। यो आन्दोलनमा कोही रमिते भएर बसेको छैन, सबै आन्दोलनमा सहभागी भएका छन्। राजनीतिक दलहरू मात्र होइन, सधैँ खुला आन्दोलनको जिम्मा लिएका विद्यार्थीहरू मात्र होइनन्, शिक्षक, प्राध्यापक, वकिल, मानवाधिकार कर्मी सबै हेलिएका छन् परिवर्तनको यो आँधीमा। परिवर्तन अवश्यम्भावी छ। यो परिवर्तनको कथालाई तपाईँले आफ्नो सिर्जनामा उतार्नुपर्छ। यो काम त तपाईँले नभने पनि म गरिहाल्थेँ, लेखकले प्रतिवादको स्वरमा भन्यो। यो आन्दोलन तपाईँको पनि हो, बर्बरिकले प्रतिवादको स्वरलाई व्यवस्था गर्दै भन्यो। त्यसैले तपाईँले आन्दोलनलाई आफ्नै काम ठानेर लिपिबद्ध गर्न सक्नुपर्छ। मैले अखबारको समाचार खोजेको होइन, त्यो त म पढ्न पाउँछु जस्तो पनि लाग्छ। तपाईँ आन्दोलनको अन्तर्यमा जानुहोस्, मान्छेलाई त्यसको गहिराईसम्म पुर्याउनुहोस्। बत्ती निभाएको साँझ पनि लेखकले बर्बरिकलाई भेट्नुपर्ने थियो, त्यसैले ऊ सरासर लगनटोलतिर लाग्यो। बाटो सुनसान थियो, तनावबाट बाहिरिन खोज्दै थिए काठमाडौँका सडक र गल्लीहरू। मान्छेको पातलो चहल पहल सुरु भइसकेको थियो, घरको माथिल्लो तलामा झलमल्ल बत्ती बलेको थियो। सन्नाटा चिरियो, लेखकले बत्ती बलिरहेका झ्यालहरूतिर हेर्दै भन्यो। सन्नाटा चिरियो, बर्बरीको हात च्याप्पस मात्र लेखकले भन्यो। यो घटनाले काठमाडौँलाई बेसरी झगझगाएको छ, दिउँसो जुलुस निस्कन नसके पनि अब राहत आन्दोलनकारीको हातमा आउने टुङ्गै भयो। यो त फगत थालनी हो, जिल्ला जिल्लामा यस्तो राप छ, काठमाडौँमा त्यसको ताप हुनुपर्ने थियो। जनकपुर, चितवन, हेटौँडा, सिराहा, पोखरा, विराटनगर तातिसकेको छ, उपत्यकाभित्रै पनि भक्तपुरमा आन्दोलन बढ्दो गतिमा छ। यस्तो स्थितिमा काठमाडौँ त हरेर बल्नुपर्ने थियो। गति ढिलो होला, तर अब काठमाडौँ जाग्छ। कायरगंजका कायर जनताहरू भन्ने भाकामा 10 वर्ष अघि छरिएको वीरगंजको पर्चा जस्तो धक्काको आवश्यकता पनि नपर्ने भयो। आज यो बत्ती निभाउने आन्दोलनले भित्री काठमाडौँलाई पनि अब व्यवस्था परिवर्तनको आन्दोलनमा सक्रियतापूर्वक समाहित गर्छ। अरू कसैसँग कुरा गर्नुभयो? बर्बरिकले सोध्यो। हामी पत्रकार मात्र थियौँ त्यहाँ, लेखकले भन्यो। अहिले राजनीति पत्रकारितामै जमेको छ, नेताहरू या त नजरबन्दीमा छन् या जेलमा छन् अथवा भूमिगत छन्। खुला राजनीति गर्ने विद्यार्थी, शिक्षक, प्राध्यापकहरू पनि धेरै जेलमा थुनिएका छन्। कवि कलाकारहरू पनि परिवर्तनको पक्षमा खुलेर उत्रेका थिए, उनीहरू पनि हिरासतमा छन्। तर अझै सडकमै छौँ हामी पत्रकारहरू, हामीले आज छलफल गरेका छौँ। भोलिको बजार तताउने समाचार यही बिजुली निभाउने आन्दोलनको रूप हुन्छ, यसले भित्री सरका बासिन्दा पनि जागे भन्ने समाचार विश्वलाई दिन्छ। राम्रो, अब म तपाईँलाई एउटा जिम्मेवारी सुम्पन चाहन्छु। अहिलेसम्म हाम्रो बोली र सुर भनेको रेडियो र पत्रपत्रिका नै हुन्। नेपालको रेडियोले त हाम्रो समाचार पढ्ने कुरै आउँदैन, तर बिबिसीले हाम्रो ध्येयलाई विश्वव्यापी बनाउँछ। त्यसैले तपाईँले केही भरोसायोग्य साथीहरूसँग मिलेर एउटा सङ्घर्ष बुलेटिन निकाल्ने कामको जिम्मेवारी लिनुपर्ने भयो। म छक्क परु लेखक, म यो काम कसरी गर्न सक्छु र तपाईँले नसके अरू कसले गर्न सक्छ? बर्बरिकले लेखकलाई नै सोध्यो। लेखकको आँखामा काकाले सुनाएको विराटनगर प्रधानपञ्च निर्वाचन ताकाको विस्मको अठोट नाच्यो। तपाईँसँग पत्रकार साथीहरू छन्, म एउटा टाइपराइटरको बन्दोबस्त मिलाइदिउँला। अब आन्दोलनमा होमिने समय आइसकेको छ तपाईँका लागि पनि। खालि पार्टी सदस्य र पार्टीका कार्यकर्ता मात्र होमिएर नेपालमा प्रजातन्त्र आउँदैन। कोठाभित्रको गतिविधिलाई सार्वजनिक चौतारीमा नलाई अब आन्दोलन अघि बढ्न सक्दैन। कम्तीमा पनि हाम्रो बुलेटिनको एउटा मात्रै समाचार बिबिसीबाट बजाउन सक्यो भने देश र दुनियाँमा हाम्रो आन्दोलनको सञ्चार हुन्छ। बिबिसीप्रति यो विश्वास, लेखकले आफूभित्रको उच्छ्वासलाई बर्बरिकले सुन्ने गरी बाहिर पोख्यो। हाम्रा लागि अहिले त्यसरी नै बिबिसी चाहिएको छ जसरी हिजो हामीलाई काङ्ग्रेस चाहिएको थियो। नेपालको रेडियोले हाम्रो खबर दिँदैन, नेपाली पत्रिकाहरू समाचार त छाप्छन् तर तिनलाई भोलिपल्टैको अङ्क जफत हुने डर हुन्छ। डर त खारेज होला कि भन्ने त्रास पनि हुन्छ, तर विदेशी सञ्चार माध्यममाथि सरकारको लगाम लाग्दैन। त्यसैले बिबिसीको शक्तिलाई अहिले हामीले आन्दोलनको पक्षमा ल्याउन कोसिस गर्नुपर्छ। हुन्छ, म यो काम गर्छु, बहसलाई लम्ब्याउनुको अर्थ छैन अब भन्ने लागेर लेखकले कामको जिम्मेवारी लियो। तपाईँले सबै पार्टीका नेताहरूसँग सम्पर्क राख्नुपर्छ, जो बाहिर छन् तिनीहरूसँग सम्बन्ध राख्नुहोस्, सम्पर्क बढाउनुहोस्। भूमिगत रूपमा काम गर्ने बानी नभएका अरू पार्टीका नेताहरूको लागि अहिलेको समय कठिन भएको छ। हामीसँग प्रहरी र प्रशासनसँग लुकेर भूमिगत भएर काम गर्ने अनुभव छ, त्यो अरू पार्टीका नेताहरूले एकाध दिनमै सिक्छन् भन्ने आश त गर्न सकिँदैन, तर तिनलाई भूमिगत बसेर गर्ने काम नसिकाइ पनि हुँदैन। जनता अहिलेको सङ्घर्षमा सम्पूर्णतामै उत्रेका छन्। अहिलेको आन्दोलन पार्टी मात्रको होइन, जनताको आफ्नो आन्दोलन हुँदै गएको छ। जनताको आन्दोलनका राप र राप छरिएका छापिएका सङ्घर्ष बुलेटिन तपाईँहरूले ती नेताहरूको हात हातमा पुर्याउनुपर्छ, त्यसले उनीहरूको मनोबल उठाउनेछ। जनताका कानमा पनि बुलेटिनको आवाज पुग्नु जरुरी छ, किनभने अहिले जनताको जोश जागेको छ तर होस जागिसकेको छैन। तपाईँले आफ्ना विश्वसनीय साथीहरूको एउटा टिम बनाउनुपर्छ र प्रत्येक नेतासँग भेटेर उनीहरूको आन्दोलनप्रतिको प्रतिबद्धतालाई दोहोराई तेह्राई सार्वजनिक गर्नुपर्छ। नेताको प्रतिबद्धताले जनतालाई आन्दोलन लागिरहन प्रेरित गर्दछ। आन्दोलनको सफलतामा तपाईँ विश्वास त हुनुहुन्छ? लेखकले सोध्यो। म छु, बर्बरिकले सामान्य स्वरमा जवाब दियो। आधार के हो? पहिलो आधार हामी आफै हौ। हाम्रो सिङ्गो पङ्क्ति आन्दोलनमा होमिएको छ। हाम्रा खुला र भूमिगत सबै संगठनहरू योजनाबद्ध हिसाबमा लागेका छन्। काङ्ग्रेसभित्रको एउटा जुजारु हिस्सा आन्दोलनको पक्षमा छ र त्यो लगातार आन्दोलनमा लागिरहेको छ। वीर अस्पतालमा बिमारी भएर सुतेका गणेशमान सिंह यति बेला काङ्ग्रेस पार्टीको आन्दोलनको प्रतीक भएका छन्। अहिलेका लागि गणेशमानजी एक्लै नेपाली काङ्ग्रेस भएका छन्, तर उनको अडानले त्यस पार्टीको ठूलो कार्यकर्ता पङ्क्तिलाई आन्दोलनमा लाग्न प्रेरित गरिरहेको छ। फरक फरक मान्यतामा उभिएका भए पनि सबै वामपन्थी पार्टीहरू एउटा मोर्चामा बाँधिएका छन् र तिनीहरू गच्छे अनुसारको काम पनि गरिरहेका छन्। एउटा समूहले अलग्गै बसेर भए पनि डिलडिलमै उभिएर भए पनि सँगसँगै हिँड्ने कोसिस गरिरहेको छ। अर्थात् अहिले आन्दोलन बाहिर कोही पनि छैनन्। राजनीतिक पार्टीहरू जुरुकै उठेको यस्तो अवस्थामा बिस्तारै काठमाडौँका मध्यमवर्गीय बुद्धिजीवी, प्राध्यापक, शिक्षक जस्ता बौद्धिक जमात संगठित भएर सडकमा उत्रिनेछन्। राजनीतिलाई स्वीकार गर्ने र अस्वीकार गर्ने साहित्यकार र कलाकारहरू पनि झम्मै आन्दोलनमा फाल हाल्नेछन्। यस्तो अनुकूलता सजिलै प्राप्त हुँदैन इतिहासमा, त्यसैले यो आन्दोलन सफल हुन्छ। यदि यस्तो भयो भने यो आन्दोलनको वैचारिक नेता तपाईँ नै हुनुहुनेछ, लेखकले गम्भीर भाकामा भन्यो। काकाले तपाईँको बखान गर्दा मलाई त्यहाँ अतिरञ्जना छ कि जस्तो लागेको थियो, तर होइन रहेछ। यो आन्दोलनमा तपाईँको सोच र गतिविधिको धेरै नजिक उभिएको छु। भोलिको व्याख्या कसरी गर्नेछ इतिहासले त्यो त म भन्न सक्दिनँ, तर तपाईँले आफ्नो पार्टीको महाधिवेशनमा व्यक्त गर्नुभएको विचार र तपाईँकै भाकाको एउटा अघोषित मोर्चा निर्माणमा तपाईँको जस्तो सुझबुझ रहेको छ, त्यसले यो आन्दोलनको वैचारिक नेता तपाईँ नै हो भन्न कसैले पनि हिचकिचाउनु हुँदैन। अहिले यसलाई छाडौँ। अहिले नै आन्दोलनको नेता तोकिने समय आइसकेको छैन, अहिले नै आउनु पनि हुँदैन। आन्दोलन एउटा घटना मात्र होइन, त्यो रूपान्तरणको, परिवर्तनको एउटा समग्र प्रक्रिया हो। यो एउटा गति हो परिवर्तनको। यो गतिमा को को समाहित हुन्छन्, कसले आन्दोलनलाई गन्तव्यसम्म पुर्याउन नेतृत्व गर्छन्, त्यसको आधारमा नेताको परिचय भेटिनेछ, बर्बरिकले बतायो। बत्ती निभाउ आन्दोलनको सफलताबाट रोसिएको थियो लेखक। भोलि मान्छेहरू धेरै निस्केलान्, नाम चलेका पाका पुराना नेताहरूले श्रेय पाउलान्, त्यति बेला तपाईँ कसैले नचिनेको मानिस पनि हुनु होला, तर विचारको हिसाबले तपाईँ नै यो आन्दोलनको नेता हुनुहुन्छ। तपाईँले जसरी उग्र वामपन्थी र दक्षिण वामपन्थी बनेर बाजाबाज गरिरहेका वामपन्थी पार्टीहरूलाई समेट्नुभयो, मोर्चामा समाहित हुन नचाहनेलाई जसरी तपाईँले डिलडिलबाटै भए पनि सँगैसँगै हिँड्ने कोसिस गरौँ भनेर बनाउनुभयो, मोर्चाबन्दीमा जानै हुँदैन भन्ने काङ्ग्रेसलाई तपाईँले जसरी सहकार्यको घेरामा तान्नुभयो, यो अरू कुनै नेताबाट सम्भव भएको थिएन, चाहे त्यो काङ्ग्रेस होस् या कम्युनिस्ट। सिद्धान्तको भाषण गर्नु एउटा कुरा हो, त्यसलाई व्यवहारमा उतार्नु अर्को क्षमता हो। तपाईँहरू जस्तो कट्टर कम्युनिस्टका लागि निरङ्कुश सत्ता ढाल्ने काममा काङ्ग्रेस र कम्युनिस्टका बीचमा कुनै भेद रहेन। यो नै हो तपाईँको नेतृत्वको कौशल, यो नै हो तपाईँको वैचारिक अगुवाई। लेखक बर्बरिकले मायालु स्वरमा भन्यो, यो हाम्रो सङ्घर्षको समाप्ति होइन, सङ्घर्षका थुप्रै चरणहरू हुन्छन्। अहिलेको चरण सफलताको पहिलो चरण मात्र हो। यो आन्दोलनले राजाको शक्ति र जनताको शक्तिका बीचमा सम्झौता मात्र गराउनेछ। सम्झौता आन्दोलनको समाप्ति हुँदैन, त्यो आन्दोलनको निरन्तरता नै हुन्छ। कतिपटक लडिरहन सक्छ मान्छे? लेखकले अस्वीकृतिको भाकामा सोध्यो। त्यति बेलासम्म लड्ने हिम्मत गर्नुपर्छ मान्छेले, जति बेलासम्म उसको स्वाभिमानको सम्मान प्राप्त हुँदैन, जबसम्म नागरिक आफूले यो प्राप्त गरे भनेर भन्ने दिना हुँदैन। यो आन्दोलन सफल हुनु भनेको निरङ्कुश तन्त्रलाई काँधमा बोकेर हिँडेको पञ्चायती व्यवस्थाको समाप्ति र नागरिक अधिकार प्राप्तिका लागि नयाँ प्रजातान्त्रिक प्रणालीको स्थापना हुनेसम्मको मात्र हो। बर्बरिक भन्दै गयो, त्यो प्रणाली पनि राजतन्त्र रहन्छ आधा आधा नै हुन्छ। त्यति बेला पनि राजा आफूलाई बलियो बनाउने कोसिस गरिरहनेछन्, हामी जनताको शक्तिलाई बलियो बनाउने कोसिस गरिरहनेछौँ। रूप फेरिएला आन्दोलनको, तर राजतन्त्र समाप्त नभइन्जेल राजा र जनताका बीचमा सङ्घर्ष जारी रहने कुरा सुनिश्चित छ। राजतन्त्रको समाप्ति नभइन्जेलसम्म जनताको सङ्घर्ष जारी रहनेछ। के नेपालको राजतन्त्र समाप्त हुन्छ? लेखकले सोध्यो। हुन्छ, त्यसले समाप्त हुनैपर्छ। बर्बरिकको प्रष्ट र दृढ स्वर सुनेर लेखक पनि छक्क पर्यो। यिनी मेरी श्रीमती हुन्। नमस्कार। महिलालाई नमस्कार गरेपछि राजातिर फर्किँदै बर्बरिकले भन्यो, गद्दी आरोहण पछिको पहिलो सम्बोधनमा यहाँले हामी र हाम्रा बडा महारानी भन्ने परम्परागत सम्बोधनलाई त्यागेर म र मेरी श्रीमती भन्नुभएको थियो। त्यति बेला त्यो एउटा सम्बोधनले परिवर्तनको सङ्केत गरेको अनुमति दिएको थियो। आज झन्डै 20 वर्षपछि मैले यो सम्बोधन सुन्न पाएँ। यस्तो सम्बोधनले राजारानीलाई जनताको मनको नजिक पुर्याउँछ र मुलुकमा यहाँहरू दुवैको सम्मान बढाउँछ। वरिपरिका बाक्ला रुखहरूले धरतीमा ओर्लिँदै गरेको साँझलाई छिटो छिटो निम्ताउँदै थिए। चिताइ नसक्नुको सन्नाटा थियो कोठाभित्र र बाहिरको परिसरमा। राजाले धेरै सुनेका थिए भीष्मका बारेमा। भीष्म र बर्बरिक भन्ने दुईटा नाम एउटै व्यक्तिका हुन् भन्ने पनि राजालाई थाहा भइसकेको थियो। बर्बरिकलाई राजतन्त्रलाई तिरस्कार गर्ने जङ्गली मान्छेको रूपमा धेरै दरबारीहरूले परिचय दिएका थिए। केही केहीले त सधैँभरि खल्तीमा पिस्तोल बोकेर हिँड्ने आतंककारी पनि भनेका थिए। केही जनरलहरूले बेलैमा यसको ज्वरो खेलेन भने यसले मुलुकलाई कम्युनिस्ट बनाइदिनेछ भनेर बर्बरिकलाई मारेर राजतन्त्रको रक्षा गर्नुपर्छ भन्ने सल्लाह पनि दिएका थिए। तर मान्छेलाई मारेर राजतन्त्र बलियो हुन्छ भन्ने चेतनाबाट राजा नजानिदो ढङ्गले बाहिरिँदै थिए। जनरलहरूको सल्लाहमा उनले राजा भएको वर्षै दिनमा झापा जिल्लामा 5 युवाहरूलाई राजतन्त्र जोगाउने भनेर मार्न लगाएका थिए। ओकलडङ्गाको टिमुर बोटेमा पनि तिनले 2 युवाहरूलाई राजतन्त्र जोगाउनकै लागि मार्न लगाएका थिए। तर ती दुवै हत्याकाण्डले राजतन्त्रलाई बलियो होइन कमजोर बनाउँदै लगेको थियो। जनमत सङ्ग्रहलाई राजाले यसै अर्थमा बुझेका थिए। आफ्नै शासनकालमा उनले कानुन मुताबिक भन्दै यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई मृत्युदण्ड दिएका थिए। तर कानुन मुताबिक भए पनि कानुन मुताबिक नभए पनि मारिएका मानिसहरू भूत भएर राजाको श्रीपेशमाथि सलबलाइरहे। जनरलहरूले लै लैमा जति मान्छे मार्दा पनि टाउको माथिको श्रीपेश त हल्लाइरहने भूतको सन्त्रासले राजालाई पछिल्ला दिनमा चयनसँग निदाउन पनि दिएको थिएन। श्रुति सम्वेगमा यतिन्जेल तपाईँ प्रदीप नेपालको उपन्यास बर्बरीको वाचन सुन्दै हुनुहुन्थ्यो। अर्को साता यसको अर्को श्रृङ्खला लिएर आउनेछौँ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे विदा चाहन्छौँ। शुभरात्री।